الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صلی وسلم دائما ابدا اللہ حبیب کمن جانت بہل سرو. معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. فرمایا گیا فرما دیجئے کہ بے شک میری نماز اور میری عبادتیں میرا جینا اور میرا مرنا سب اللہ کے لیے ہے جو تمام جہانوں کا پروردگار ہے. متصل آیہ کریمہ میں فرمایا گیا دیناً قیمہ کہ ایک مستحکم دین جو عطا فرمایا گیا ہے, اور یہ بات بارہ عرض کی ہے, قرآن کریم کی تفاسیر سے ملتی ہیں, احادیث مبارکہ کی شرح میں ملتی ہیں, نہ صرف قرآن سے ثابت ہیں, حدیث مبارکہ میں ارشادات عالی صلی اللہ علیہ وسلم موجود. زندگی مکمل طور پر چاہے وہ پہلو ظاہر کا ہو چاہے وہ باطن کا ہو, ایک اکائی کی صورت میں ہے, اس میں تفریق کسی پہلو میں کی نہیں جا سکتی. اور مستحکم اصول دین اسلام جو عطا فرما رہا ہے استحکام ہو ہی تب سکتا ہے جب حکم ہر پہلو سے جامع ہو اکمل ہو, وگرنہ استحکام نہیں آ سکتا, کسی طرف زیادتی ہو جائے گی اور کسی طرف کمی ہو جائے گی. دار دنیا میں ایک موقف ملکیت کا بالعموم سننے کو ملتا ہے, اور اگر اسی ملکیت کو غور کی سے اور تحقیقی پہلوؤں سے دیکھا جائے تو ایک شے اس کی ملکیت اتنی بار تبدیل ہوتی ہے کہ آج اگر کوئی وہ دعویٰ کرنے والا اس کا ماضی دیکھے تو شاید اس کی آواز میں لرزہ پیدا ہو جائے. خطۂ زمین کو دیکھ لیں, حضرت جی رحمۃ اللہ تعالیٰ علیہ کے ساتھ زمین کی طرف ایک دفعہ جا رہے تھے, کوئی دوست ساتھ تھے, انہوں نے ملکیت کا پوچھا کہ کس جگہ پر زمین ہے. ہم زمین میں پہنچ چکے تھے, حضرت جی رحمۃ اللہ تعالیٰ علیہ نے یہ نہیں فرمایا کہ یہ میری زمین ہے, آپ نے فرمائی اللہ کی زمین. پھر دوسرا جو فقرہ آپ نے ارشاد فرمایا, آپ نے فرمایا جانے ہم سے پہلے کتنے لوگ اس کی ملکیت کا دعویٰ کرتے گئے ہیں, آج اگر ہم اس کی ملکیت کرتے ہیں تو یہ بھی یقینی بات ہے کہ اس کے بعد جانے کتنے لوگ ہوں گے جو اس کی ملکیت کا دعویٰ کر. تو جو بنیادی بات ہے وہ یہ ہے کہ اللہ کی زمین. اسی طرح یہ جو دعویٰ کیا جاتا ہے ملکیت ذاتی کا, اس میں امانت دار کی حیثیت ہو تو بات اور ہے. اگر اس کو وہ حقیقی معنی سمجھا جائے کہ ملکیت ذاتی ہے, ایسا ہے نہیں. ہمارے نزدیک دھات سونا بہت قیمتی ہے, اور بڑے قدیم اس دھات کا استعمال قیمت کے حوالے سے انسانوں میں ہوتا آیا ہے, ہو رہا ہے اور ہوتا رہے گا. سونے چاندی کی اہمیت, اس کی قدر قرآن کریم کے آیات کریمہ سے دیکھیں کہ اہل جنت کو جہاں بخشش کی خوشخبری دی جا رہی ہے، بے شمار عطا بیان فرمائی جاتی ہے، وہاں سونے اور چاندی کا تذکرہ بھی فرمایا گیا ہے۔ پھر دنیا میں صرف دنیا دار کو اگر صاحب ایمان کا امتحان نہ ہو جاتا تو قرآن کریم میں بیان فرمایا گیا کہ سونے اور چاندی کی ان کی رہائشیں، سیڑھیاں، تخت، بیٹھنے کی جگہ عطا کر دی جاتی۔ تو سمجھ آتی ہے کہ یہ وضاحت ہے جسے اللہ کریم نے عمومی نہیں، ایک خصوصی حیثیت دی ہے جو انسانوں کے مابین قیمتی رہی ہے، قیمتی ہے اور قیمتی رہے گی۔ وحدانیت باری تعالیٰ کا اقرار صدق دل سے جب نصیب ہوتا ہے تو یہ حقائق اتنے کھلتے ہیں کہ یہ جتنی اشیاء دنیا کے حوالے سے دیکھی جاتی ہیں ان سب کا رخ آخرت کی طرف ہو جاتا ہے۔ جیسے روپیہ پیسہ بڑا بنیادی جو لالچ ہے، اس میں روپے پیسہ اور دولت حقیقی پہلو جب نصیب ہوتی ہیں تو اسی کو اللہ کی راہ میں صدقہ اور خیرات کر کے انسان آخرت کی تعمیر کر رہا ہوتا ہے۔ اسی سے صدقہ جاریہ کے حوالے سے مخلوق کی خدمات کا سبب جو ہے وہ اسے کرنا نصیب ہو رہا ہوتا ہے۔ وہی طاقت، وہی زور بازو جو اپنی ذات کو منوانے کے لیے انسان استعمال کرتا ہے وہ مظلوم کے تحفظ میں صرف کر رہا ہوتا ہے، انصاف کے مہیا ہونے میں اپنا کردار ادا کر رہا ہوتا ہے۔ لیکن ایک بات مسمم ہے کہ یہ بات بڑی واضح سمجھ آ جاتی ہے کہ جو حقیقی ملکیت ہے وہ اللہ کریم کی۔ یہ بات جب سمجھ آ جائے تو پھر اس آیہ کریمہ کی جو تفسیر ہے وہ سمجھنا آسان ہوگی کہ قل انا صلاتی، اب بات جب شروع ہوتی ہے کہ میرے حبیب صلی اللہ علیہ وسلم فرما دیجئے کہ بے شک میری نماز، نماز عمومی حصوں سے فرائض کا حکم بہت بڑا ہے، فرائض میں نماز کی انتہائی جو ہے تاکیدی حکم ہے، پہچان ہے بندے مومن کی۔ امت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی نشانی ہے، چونکہ آپ صلی اللہ علیہ وسلم کا فرمان عالی ہے کہ بے نماز ہم میں سے نہیں، تو یہ شہادت ہے ایک امتی کے لیے۔ اب نماز، سجدہ، سبحان ربی الاعلی، سارے وجود میں جو بلند مقام ہے اسے اللہ کے حضور ٹیکنا اور اس کا اعلی ماننا، ذات کی نفی کرتا، تو یہ ہو نہیں سکتا کہ نیا خانہ دل نور ایمان سے مزین نہ ہو تو یہ صورت نصیب ہو، ایسا ہوتا نہیں۔ تو جب بات نماز کی آئے گی تو نماز تک پہنچنے کے لیے ایمان، شرائط ایمان نماز تک پہنچاتی ہیں، تو سمجھ آتی ہے کہ بحثیت مسلمان صاحب ایمان کہ فرما دیجئے کہ انا صلاتی، بے شک میری نماز جو تعمیل حکم میں ہے وہ نسکی، نسک عربی میں مختلف جگہ پر استعمال ہوا ہے، حج کے حوالے سے بھی مختلف مقامات پر عبادت کے پہلوؤں میں استعمال ہوا ہے، لیکن جب یہاں کلی معنوں میں لیا جائے گا تو اس میں میری عبادتیں، ہر طرح کا پہلو جو عبادت کا ہے وہ داخل ہو جائے گا۔ اب عبادت تعمیل حکم ہے، اس کے اپنے درجے ہیں، فرض کا درجہ اپنا ہے، سنت کا درجہ اپنا ہے، نوافل کا درجہ اپنا ہے، ہر ایک شے کی اپنی اہمیت ہے۔ اسی طرح امور دنیا میں جب اتباع محمد رسول اللہ صلی اللہ علیہ وسلم نصیب ہوتا ہے تو پھر ہر عمل ایک درجے کی عبادت میں داخل ہوتا چلا جاتا ہے۔ اس لیے کہ جب صحابہ کرام رضوان اللہ علیہ اجمعین کے حوالے سے قرآن کریم ارشاد فرماتا ہے کہ اے مخاطب، تو جب دیکھ وہ رکوع سجود میں ہیں، امور و دنیا ان کے ساتھ بھی اسی طرح ہیں، عوارضات دنیا ان ہستیوں کے ساتھ بھی منسلک تھی، بھوک تھی، پیاس تھی، درد تھا، محبت تھی، سارے جذبات۔ لیکن جب ہر جذبے اور ہر عمل کو اتباع نصیب ہو نبی کریم صلی اللہ علیہ وسلم کا، تو پھر ہر عمل ایک درجے کی عبادت کا مقام حاصل کرتی ہے۔ تو پھر سمجھ آتی ہے کہ لمحہ لمحہ رکوع سجود کا فرما دینا، یہ تو سونا اور جاگنا، کھانا اور پینا، پہننا اور اوڑھنا، لین دین کرنا، پسند و ناپسند، زندگی کا ہر پہلو ایسا ڈھل گیا کہ ایک نے ایک عبادت کا درجہ نصیب ہو۔ تو پھر جب بات آئے گی کہ میری عبادتیں، تو کوئی پہلو بچتا نہیں، لیکن بنیادی بات ہے کہ تحت ہو۔ ومحیایا، اور میرا جینا۔ زندگی بڑی قیمتی شے ہے، ہر دو طرح سے قیمتی ہے، دار دنیا کا لالچ جتنا بھی ہو، مال و دولت جتنی بھی کوئی جمع کر لے، اسے جب موت کا اور زندگی کا لالہ پڑتا ہے تو وہ کہتا ہے سارا کچھ لے لو، مجھے موت نہ دو، مجھے زندگی جو ہے وہ ملے، مر نہ جاؤں، جیتا رہا تو پھر دولت جمع کر لوں گا، اور مر گیا تو یہ دولت میرے کس کام۔ اور یہ پہلو ایسا نہیں ہے کہ اس میں زندگی صرف کر دی جائے، جو اس کا حقیقی پہلو ہے وہ یہ ہے کہ یہ وہ فرصت ہے جس کا صرف کرتے ہوئے اللہ جل شانہ کی رضا اور اس کا قرب حاصل کیا جا سکتا ہے۔ یہ حقیقی مصرف ہے اس دنیا کا، اس حیات کا۔ اور نبی کریم صلی اللہ علیہ وسلم نے لمبی زندگی کی، زندگی لمحی ہو، اس کی دعا کرنے کا فرمایا ہے۔ چونکہ جب یہ کتاب بند ہو جاتی ہے معزز سامعین کرام، پھر دوبارہ یہاں تحریر نہیں ہوتی، جو ہو چکا سو ہو چکا، واپسی نہیں ہے، یہ ایسا سفر ہے، اس میں ہر لمحہ منزل کی طرف ہے، واپس ابتدا کی طرف کوئی نہیں آ سکتا، اصول نہیں۔ تو فرمایا میرا جینا، اب یہ جو حقیقی پہلو ہے زندگی کا، یہ نصیب ہو جائے۔ کوئی زندگی کا پہلو انسانی مزاج سے لے کر عمل تک، ذات سے لے کر اجتماع تک، فرد سے لے کر معاشرے تک، ایسا نہیں ہے کہ جہاں یہ تشنگی محسوس ہو کہ اس میں سنت خیر الانام کیا ہے، میری رہنمائی کیا ہے۔ آپ صلی اللہ علیہ وسلم نے جب ہوش سنبھالا تو ایک جو کیفیت اور حالت تھی وہ یتیمی کی تھی، اور جس معاشرے میں طاقت انصاف کرتا ہو، انصاف طاقت ہو، انصاف وہ ہو جو طاقتور سمجھے، تو وہاں حیثیت جتنی کمزوری کی طرف جاتی جائے گی اتنا جینا بہار ہوتا جائے گا۔ پھر جب آپ صلی اللہ علیہ وسلم نے دار دنیا سے پردہ فرمایا تو جو حیثیت تھی कि आपका हुक्म नाफिज होता था, वो हुक्म अल्लाह जल्ला शानहू का है। लेकिन वो बात जो अहले मक्का ने कही थी कि आप हमारी मुआशरत को ना छेड़ें, अपनी इबादत करते रहें, और अगर आप जाएं तो हम आपको खित्ते अरब का मुतलकुल अनान बादशाह बना दें। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि अगर एक हाथ पर सूरज ला दो, दूसरे हाथ पर चांद ला के रख दो, तो भी होगा वही जो अल्लाह करीम का हुक्म है, उसी के तहत अमल होगा। अब वो दीन के कीमत में दुनिया की बादशाही का सौदा कर रहे हैं। रब्बे कायनात ने मुआशरे की एक कमज़ोर हैसियत से लेकर मुआशरे की जो बुलंद तरीन हैसियत ज़ाहिरी और दुनिया की है वहाँ तक आपको अता फरमाई। हर पहलू बेहतरीन रहनुमाई फरमाता है इस राह के मुसाफिर की, तो कहीं कोई तशनगी महसूस नहीं होती मुआशरे में, चाहे कोई दर्जा हो किसी के पास, कोई हैसियत हो किसी के पास, जिस दर्जे की रहनुमाई मौजूद। तो जब बात आएगी हयात की और हयात के पहलुओं की, हर जगह रहनुमाई मौजूद है। और दीन इस्लाम पर अमल पैरा होना सहल भी है, आसान भी है, और इस पर अमल पैरा होना मुआशरे में एक मरबूत निज़ाम कायम करने का सबब बनता है कि इस अमल से दूसरे को इस्तफादा होता है, नुकसान नहीं होता। जजा और सजा की भी बात की जाए तो कहीं जिस्म पर अगर कोई फोड़ा हो तो जो मुआलिज है वो उसे काट देता है, और जो मरीज हो वो एतराज नहीं कर रहा होता कि मेरे वजूद पर ये क्यों छुरियां चला रहा है, अजीज व अकारब एतराज नहीं कर रहे होते, मिन्नत समाजत कर रहे होते हैं कि इसका इलाज करो, ये काटना है तो इसको काट दो। यहां तक कि अगर कोई वजूद का हिस्सा गल जर जाए उसे काट दिया जाता है और उस पर कोई एतराज नहीं करता, अपने हाथों से दस्तखत करके देते हैं कि हाँ आप ऑपरेशन करें, जो नतायज वो हम तैयार हैं। क्यों? उसमें मरीज की फलाह है। इसी तरह जब जजा और सजा की बात आएगी तो जो जुर्म की सजा दीन इस्लाम हुक्म देता है वो उसकी मिसाल ऐसी ही है जैसे कोई मुआलिज किसी मरीज का इलाज करता है, उसमें उस मरीज की फलाह है, उसी की बेहतरी है, उसी की हयात। इसीलिए फरमाया गया कि ऐ साहिब खिर्द लोगो, समझो तो मुआशरे की हयात है कानून के सास में। या उलिल अलबाब, ऐ साहिब खिर्द, ऐ अकलमंद लोगो, अकल की दलील है कि अगर इस जजा व सजा को समझो, क्यों? ये मुआशरे की तामीर का सबब। तो बात जब हयात और हयात के हर पहलुओं की आएगी कि व महया, और मेरा जीना, व ममाती, और मेरा मरना, इख्तितामी पहलू। हयात एक इब्तदाई बात आती है, मौत दार दुनिया के इख्तितामी पहलुओं पर आती है। यहाँ मौत व हयात की भी बात इरशाद फरमाई जा रही है और इसके तहत इब्तदा और इंतहा की बात भी आ सकती है। दारे दुनिया की इब्तिदा, दारे दुनिया की इंतहा, कि मेरा मरना लिल्लाह, अल्लाह के लिए है, तो समझ आती है कि हर शय उसकी तरफ है, उसकी है, उससे मंसूब है, उसी की मलकियत है, उसी जात के लिए है। वो कौन है, वो कैसी जात है? रब्बिल आलमीन, ये तमाम जहानों का परवरदिगार है, परवरदिगार आलम है। कोई नेकी, कोई साले अमल जिसे शर्फ़े कबूलियत नसीब हो, वो मजीद नेकी जो है इख्तियार करने का सबब भी होती है, नेकी की तरफ रागिब करने का सबब भी होती है। अगर हम अपने असूल दुनिया के देखें, अपनी पसंद और नापसंद देखें, अपने मामलात देखें, तो है उसका उसके नाम पर देना, इससे उसकी रजा नसीब हो रही है, शुक्राने की कैफियत अदा हो रही है। न सिर्फ अजर और सवाब है, दुनिया का जो माल है उसमें भी बरकत अता फरमाता। अब माल दुनिया का खर्च दोनों हिस्से कुरान करीम में है कि हाथ अपनी गर्दन से न लगा लो, हर चीज को पकड़ लो, समेट लो, कहीं खर्च ना करो। और ये भी नहीं पसंद फरमाया कि बेजा तसर्रुफ फरमाया, बेजा खर्च करने वाले उसे पसंद नहीं है। तो एहतदाल दीन इस्लाम जिंदगी के हर पहलू में अता फरमाता है। अब जब हम अपने आप को अल्लाह करीम के इस हुक्म के मुताबिक देखेंगे तो जिंदगी की सुबह शाम आंखों के सामने आ जाएगी। कोई कसरत जब इंसान करता है तो किसी कसरत जो है उसके पीछे ऐसा नहीं है कि कोई मुहर्रक नहीं होता। कोई कसरत जब किया जाता है तो जायजा लें, गौर करें, तो उसका सबब आपको अपनी नीयत में मिल जाएगा। हम किसी को बुलाते हैं, सलाम देते हैं, तो क्या इससे मुराद कोई दुनियावी ताल्लुक था या बहसियत मुसलमान कि मेरे लिए हुक्म है कि सलाम में पहल करो, तो मैं क्या अपने मुसलमान भाई को पुकारने में पहल कर रहा हूं या मैं उसकी हैसियत को देख रहा हूं? तो उस अमल पर जब आप तहकीकी नजर डालेंगे तो आपको हकीकत समझ आएगी, और जब अपने उस हकीकी कैफियत को देखेंगे तो फिर हिसाब कर लीजिएगा कि वो अमल किस तरफ का है, साले है तो कितना साले है। और इस आया करीमा को हम अपनी जिम्मेदारी के हल्फ के साथ लेते हैं। जब जिम्मेदारी का हल्फ उठा रहे हैं तो जिम्मेदारी दीनी हुक्म के तहत है, उससे मुराद कोई दुनिया या माल दुनिया या दुनिया की हैसियत का हसूल नहीं है। तो ये तो वो फरमान है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को फरमाया गया। जितनी मोहब्बत, जितनी अकीदत, जिस दर्जे का उम्मती होना और ये शर्फ नसीब होगा, उतनी ये बात इख्तियार करना भी नसीब होगी और उतना इसका इख्तियार करना पसंद भी होगा। किसी बात का दावा कर देना ये बात बड़ी नहीं होती, मुश्किल होते हैं। बाज दफा हालात ऐसे होते हैं कि वो दावा बहुत मुश्किल हो, उस पर कायम रहना और मुश्किल होता है। तो जो हक इख्तियार किया है, जो दावा ईमान है, इसके साथ शहादत क्या है? अमल। और दुनिया की किसी अदालत का तजिया कर लो कि जहां शहादत न हो उस मुदई को क्या कहते हैं? मुकदमा खारिज मुदई झूठा। तो ये वो पहलू है जिंदगी के कि जिसका इजहार भी है और उस इजहार के साथ अमल जो है वो शहादत में भी है। और जहां तक मैं कम इल्म समझ सका हूं कि इस बात से इज्तनाब बंदा करे कि मैं इतनी इबादत कर रहा हूं, मैं इतनी कोशिश कर रहा हूं। मैं कम इल्म जो समझ सका हूं वो ये है, हर तरह का हर मामला अल्लाह के सुपुर्द कर दे, किसी अमल को इख्तियार कर रहा हूं तो ये भी उसकी अता है, उसने तौफीक बख्शी है, उसकी कमी बेशी है उसका दूर फरमाना भी उसकी शान कुदरत है, उसे कबूल फरमाए ये भी उसका करम और एहसान है, उस पर क्या और कितना अता फरमाए ये भी उसकी शान करीमी है। तो जात जिस दर्जे की लाएंगे इम्तिहान उस दर्जे का बनता चला जाएगा। दीन इस्लाम के अहकाम वाज़े हैं, इबाम नहीं है, जरूरी है जाने और उन्हें अमल में लाए। तो फिर जब हम अपनी इबादात को देखें बुनियाद से इबादात तक, मौत व हयात के पहलुओं को, तो क्या ये अल्लाह के लिए है? एक लहजे को ऐसे खाने दिल को टटोलें, हर बात सामने आ जाएगी कि मैं जो सोच रहा हूं, मैं जो कर रहा हूं, ये क्या अल्लाह के लिए है? तो फिर जहां जितनी कमी महसूस हो, हमारी जिम्मेदारी है कि अल्लाह से तौफीक की अमल मांगते हुए उस कमी को दूर करने की अपनी सही करते रहें। दुनिया के झमेले, पसंद व नापसंद, ख्वाहिशात, नफ्स, अमूमी मुआशरे की रवश, शैतान के वसवसे, ऐसे देखें तो बेशुमार रुकावटें लगती। जब अता की तरफ देखें तो सिर्फ नसीब हो जाए अल्लाह, तो ऐसी कैफियत है इस जिक्र में, हर चीज के पड़खच्चे उड़ जाएंगे, कोई रुकावट रुकावट नहीं रहेगी। जितनी कमजोरी अमल में आएगी इतनी ये रुकावटें बढ़ती चली जाएंगी। मेरे पास मेरा वजूद है, मेरा इख्तियार मेरे अहले खाना पर है, बच्चों पर है, किसी हद तक मुलाजमीन पर है, किसी हद तक मुतल्लकीन तक है। तो जो अमल मैं कर रहा हूं जहां तक मेरा इख्तियार या मेरा असर जाता है उस अमल की जो वजन है उससे उस तक बेहतरी जाएगी। और अगर मैं खता पर हूं तो वो जो मैं खता करूंगा उस तरह का असर जो कुछ मेरे जेरे साए उस तक जाएगा। तो फिर जिसकी जितनी हैसियत है उतनी जवाबदेही होगी। गुमान यह किया जाता है दुनिया में बंदा दौलतमंद हो, हैसियत वाला हो, ताकत वाला हो, इख्तदार वाला हो तो कहा जाता है इस पर अल्लाह बड़ा राजी है, और दुनिया मतलूब व मकसूद करने वालों के लिए कुरान करीम बयान फरमाता है कि अगर अहमद के मानने वालों का इम्तिहान न हो जाता तो मैं इनका रहन सहन, बैठना उठना, सोने और चांदी से भर देता। क्या हैसियत उस सोने और चांदी की जो अल्लाह के मुकाबले ला खड़ा करे। अब्दुलाबाद जिंदगी की तबाही का सबब हो जाए और यहां की जिंदगी जो है वो मिठास नहीं रहेगी, आखरत की तामीर नहीं होगी तो दुनिया पूरी की बादशाही भी हो जाए उसमें कड़वाहट रहेगी, उसमें मिठास नहीं आएगी, उससे सुख और सुकून नहीं आ सकता, हो नहीं सकता। कि कड़वी चीज कोई खा रहा हो और कहे कि मुझे मिठास महसूस होती, ऐसा होता नहीं। मिठास के लिए मीठा खाना मिले तो मिठास महसूस होती। हाँ, ये तो देखा है कि मीठा खाते हुआ कोई मीठा महसूस न करे तो ये तो देखा है, लेकिन ये भी समझ आती है कि जबान का अपनी का जायका खराब है, बीमारी है, ये अलामत बीमार होने की। इसीलिए जब कोई अमले सहले से भागता है और इख्तियार करने को दिल नहीं चाहता तो ये तो खुद शहादत है कि ये बीमार है, बीमारी की अलामत है। तो जितना बेअमल होगा उतनी शिद्दत है बीमारी की, उतनी जरूरत है इलाज की। अल्लाह करीम गफूर रहीम है, वो माफ फरमाते हैं, अपनी अना छोड़कर अपनी कमजोरियों का एतराफ करते हुए उसके हजूर माफी का तलबगार हो जाना ये भी उसकी अता है। हमारा एक इनकार कि सजदा नहीं करता, इसमें भी बात हमारी नहीं है, उसे शर्फ़े कबूलियत उसने अता फरमाना है उस सजदे को, तो क्या उसे मंजूर है कि ये माथा उसके हुजूर टिके भी सही के नहीं, तौफीक सलब हो जाती। तो जिंदगी आम नहीं है, इसे बिलअमूम गुजारना कोई कमाल नहीं है। इस जिंदगी के मसारफ यानी ये वो दौलत है जिससे आखरत तामीर होगी, ये वो दौलत है जिसे अल्लाह करीम का की रजा और उसका कुर्ब नसीब होगा। ये हम कैसे हो सकते, क्यों सोने चांदी की अहमियत है, क्यों दौलत की अहमियत है कि उसके बदले में आप अपनी मर्जी से कीमती शय खरीद सकते हैं, जरूरत पूरी कर सकते हैं हर तरह से। तो वो सोना और चांदी वो कीमती है, और जो फुर्सत है बंदे को अल्लाह ने अता फरमाई जिसे उसने सर्फ करना है और बदले में अल्लाह करीम की रजा नसीब होनी है, उसका कुर्ब नसीब होना है, आखरत तामीर होनी है, वो जगह नसीब होनी है जो उसके मुकर्रबीन की है, तो कहां सोना चांदी, क्या हैसियत तो सोने और चांदी। तो कीमती तो वो फुर्सत है जो जिंदगी की सूरत में अल्लाह करीम ने हमें अता फरमाई है, अब इसे कहां कैसे खर्च करते हैं, सारी बात तो यहां है। तो जिंदगी में सुबह होती है, शाम होती है, लेकिन ये सुबह शाम अमूमी बात नहीं है। जिंदगी का एक दिन गुजर जाता है, अल्लाह करीम गुज़श्ता की माफी अता फरमाए, और जो हयात बच्ची है उसमें इजाफा भी अता फरमाए और तौफीके अमल अता फरमाए। अल्लाह करीम हमें माफ फरमाए, हम पर रहम फरमाए, कहीं कमी बेशी है उसे माफ फरमा दे। वाहिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।